مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام راؤنڈ ٹیبل۔ میں ہوں اسد حسن اور پروڈیوسر ہے ہمارے ساتھ اسفر امام، انجینئر ہیں ٹی این وان۔ آج کے اس پروگرام میں جس موضوع پہ ہم بات کریں گے وہ فیصلہ سازی میں اداروں اور شہریوں کی شرکت اور اس کی اہمیت۔ سامعین، ترقی یافتہ ملکوں میں دیکھا یہ گیا ہے کہ مستحکم اور خود مختار ادارے، ان کا فیصلہ سازی میں ایک بڑا بھرپور اور بڑا مربوط کردار ہوتا ہے، شرکت ہوتی ہے۔ دوسری جانب پرائیویٹ ادارے جیسے تھنک ٹینک وغیرہ، وہ معیشت سے لے کر پالیسی، خارجہ پالیسی تک، مختلف شعبوں کے اندر وہ اپنی رائے رپورٹوں کے ذریعے، تجزیوں کے ذریعے اور شہادتوں کے ذریعے وہ پیش کر رہے ہوتے ہیں۔ کہا جاتا ہے کہ ترقی پذیر ممالک ہوں یا غریب ملک، جہاں حکومتی ادارے وہاں پر کمزور ہوتے ہیں، سول سوسائٹی بھی مضبوط نہیں ہوتی۔ کمزور جمہوری ڈھانچے میں، فیصلہ سازی میں بسا اوقات معاملات ایسے ہاتھوں میں چلے جاتے ہیں جو اس کی اہلیت نہیں رکھتے۔ ایسی صورتحال میں اداروں، سول سوسائٹی اور تجربہ کار افراد کو انفرادی حیثیت میں کیا کردار ادا کرنا چاہیے، ان کا کیا کردار بنتا ہے، کیا پالیسی سازی کے اندر خلیج کو شہریوں اور نجی اداروں کی شرکت سے کم کیا جا سکتا ہے، یہ ہمارا آج کا موضوع ہے۔ اس کے اوپر ہم بات کریں گے۔ ہمارے پینل میں شامل ہیں دردانہ نجم صاحب، جرنلسٹ ہیں، رائٹر ہیں، ہیومن رائٹس اور اس کے علاوہ ڈیولپمنٹ، سیکیورٹی، اکاؤنٹیبلٹی، ان ایشوز پہ لکھتی ہیں۔ ہمیں جوائن کریں گے اس پروگرام میں ڈاکٹر اشفاق حسن صاحب، ڈائریکٹر جنرل ہیں اور ڈین ہیں نسٹ بزنس اسکول کے، اور اس کے ساتھ ساتھ ایڈوائزری، اکنامک ایڈوائزری کونسل جو گورنمنٹ نے تشکیل دی ہے، جو جس کا رول مشاورتی ہے اقتصادی معاملات کے اندر، اس کی بھی نمائندگی کرتے ہیں۔ ہمیں اس پروگرام میں شمع جنید جو جوائن کریں گی، ان کا خاص طور پہ جو پی ایچ ڈی ہے وہ انسٹیٹیوشنل ہیرارکی کے اوپر ہے، گورنمنٹ اسٹرکچر کے اوپر ہے، سو ان کی ان پٹ بھی ہم لیں گے۔ ڈاکٹر عبدالجبار ہمارے ساتھ ہوں گے، صحافی ہیں اور معلم ہیں، اس کے علاوہ ریسرچر ہیں۔ احمد بلال محبوب، ایگزیکٹو ڈائریکٹر پاکستان انسٹیٹیوٹ آف لیجسلیٹو ڈیولپمنٹ اینڈ ٹرانسپیرنسی، ہمارے ساتھ ہوں گے۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ احمد بلال محبوب صاحب، آپ ہمارے ساتھ ہیں؟
جی
احمد بلال محبوب صاحب، آپ کو جو کچھ جانا ہے تو ہم آپ سے ذرا پہلے آپ کی ان پٹ لیتے ہیں۔ خاص طور پہ پارلیمنٹ اور جو سب سے بڑا فیصلہ ساز ادارہ ہے، پالیسی میکر ہے، آپ ان کے ساتھ لائزان میں ہیں، آپ ان کی پرفارمنس، آپ ان کی ایبلٹی، اس کے اوپر بھی نظر رکھتے ہیں۔ یہ بتائیے گا کہ یہ جو پالیسی میکنگ ہے، اس کے اندر پبلک پارٹیسپیشن کتنی ضروری ہے، یا کیونکہ وہ ایک باضابطہ چینلائزڈ سورس تو نہیں ہو سکتا ہے، لیکن یہ ممکن ہے کہ انڈیویجول یا پرائیویٹ انسٹیٹیوشنز، ان کی ان پٹ سرٹن ایشوز کے اوپر وہ پارلیمنٹ سے زیادہ بہتر انداز میں پالیسی میکنگ میں کنٹریبیوٹ کر سکتے ہوں۔ سو ایسا کوئی چینل نظر آتا ہے جس کے ذریعے یہ چیزیں آگے پروسیس ہو رہی ہوں؟
گزارش ہے کہ یہ پارلیمانی نظام حکومت میں، جو کہ پاکستان کا نظام ہے، پارلیمنٹ کا پالیسی سازی میں ایک اہم رول ہوتا ہے، لیکن پالیسی سازی وہ نہیں کرتی۔ یعنی ان کا رول یہ ہوتا ہے کہ وہ اپنی انپٹ دیتے ہیں، اپنی تجاویز دیتے ہیں کہ ان کی روشنی میں آپ اپنی پالیسیاں بنائیے، اور جب پالیسیاں بن جاتی ہیں تو اس کے اوپر یہ بھی انتظام کرتی ہیں اس احتساب کا کہ ان پالیسیوں پہ عمل کتنا ہو رہا ہے، کتنا درست عمل ہو رہا ہے۔ لیکن پالیسی سازی کا جو کام ہے وہ ایگزیکٹو کے ذمہ ہو۔
صحیح جی، آپ کو میری آواز آ رہی ہے؟ احمد صاحب، آپ کی آواز آنا ہمیں بند ہو گئی ہے۔ جی احمد بلال محبوب صاحب کی آواز ہم تک نہیں پہنچ پا رہی، ان سے ہم دوبارہ رابطہ کرتے ہیں۔ ہمارے ساتھ ہیں دردانہ نجم اور ڈاکٹر عبدالجبار، انہوں نے ہمیں جوائن کر رکھا ہے۔ دردانہ صاحب، آپ ہمیں بتائیے گا، پبلک انوالومنٹ، انسٹیٹیوشنلائز میکنزم پالیسی میکنگ کے اندر کیا اہمیت ہے اس کی؟
دیکھیں، ابھی جیسے بلال صاحب بتا رہے تھے کہ آبویسلی پارلیمنٹ کا کام تو سجیشن دینا یا ایک ڈائریکشن دینا ہوتا ہے، اور پھر ایک بڑا کام ہے ان کا لیجسلیشن کرنا، لیکن پالیسی میکنگ، آبویسلی دیکھیں پالیسی میکنگ کے بہت سارے جو ہے ایونیوز ہیں۔ سب سے پہلے تو ایک پبلک اوپینین ڈیولپ کیا جاتا ہے، جس میں میڈیا بہت بڑا رول ادا کرتا ہے، تو اس کے لیے بہت ضروری ہے کہ میڈیا جو ہے وہ آزاد ہو، اور میڈیا کو یہ رائٹ دیا جائے कि वो एक डिबेट को कंस्ट्रक्ट करे और उस डिबेट को लेकर चले, डेवलप करे और फिर वहां से एक उस राय के जरिए वो बहुत सारी मीडिया के अलावा आप देखें कि थिंक टैंक्स होते हैं. आप अमेरिका में अगर आप उनका मॉडल देखें पॉलिसी मेकिंग का, उनका मॉडल ही यही है कि उन्होंने बहुत सारे थिंक टैंक्स बनाए हैं जिनको फंड करती है उनकी गवर्नमेंट और वो फंडेड होते हैं और उस उन थिंक टैंक्स के जो जो मेंबर्स हैं वो उनके कांग्रेस में से भी होते हैं और उनके स्कॉलर्स भी हैं, उसमें मिलिट्री के लोग भी हैं और वहीं से पॉलिसी जनरेट होती है. वहीं से पॉलिसी जनरेट का मतलब है कि जो लाइन पॉलिसी को मिलती है वहीं से मिलती है.
मकसद ही यही था, मैं पॉलिसी इनपुट की बात कर रहा था कि जाहिर फैसला आदमी फैसला तो एग्जीक्यूटिव करेंगे लेकिन कि पॉलिसी इनपुट में जो पार्टिसिपेशन है जिसमें फिर वो वाइड रेंज.
इनपुट में सबसे बड़ा काम जो है वो तो देखिए मीडिया का रोल है ना, कि मीडिया में एक डिस्कशन जनरेट की जाती है, एक डिबेट होती है और वहां से फिर आप देखिए कि जब पॉलिसीज बननी होती है रिकमेंडेशंस मांगी जाती है लोगों से, आम आवाम से मांगी जाती है, उसको ओपन किया जाता है हाउस को कि जब अपनी रिकमेंडेशंस दें. हमारी बहुत सारी पॉलिसीज ऐसी बनी है जिसमें आवाम की रिकमेंडेशन ली गई है और फिर उसके ऊपर पॉलिसी बनाई गई है. लेकिन अगर आप चीजों को लेकिन हमारे यहाँ एक अगर आप भी देखें कि हम लोग बल्कि सोशल मीडिया के हवाले से भी ये बात कह सकते हैं, इज अ रिफ्लेक्शन ऑफ आवर एटीट्यूड, कि डिबेट का जो कल्चर है वो खत्म हो गया हुआ है, डायलॉग का कल्चर खत्म हो गया हुआ है. डिबेट हमारा आर्ग्यूमेंटेटिव एक स्टाइल ज्यादा है लेकिन वो भी कितना आर्ग्यूमेंटेटिव है कि एक ग्रुप अपनी बात, दूसरी ग्रुप अपनी बात, तीसरी ग्रुप अपनी बात. देयर इज नो इंक्लूसिव डायलॉग प्रोसेस जिसमें और वो उसी से डिबेट जनरेट होती है कि एवरीबडी को सबके पॉइंट्स होते हैं, सबकी अपनी पोजीशन होती है और फिर उसके अंदर कन्वर्जेंस क्रिएट होती है और वहां से एक आप एक राय आमा जो है वो जन्म लेती है और आगे बढ़ती है.
सही.
तो प्रॉब्ली हमारे यहाँ देखिए बहुत सारे थिंक टैंक्स काम कर रहे हैं, इस्लामाबाद तो भरा पड़ा है लेकिन मैं पूरे वसूख के साथ कह सकती हूँ नॉट कि मेरी कोई रिसर्च है बल्कि ये इंटेलेक्चुअल इंटेलिजेंशिया की स्कॉलर्स की रिसर्च है कि ये अदारे और मीडिया को तो आपको पता ही है, कहने की जरूरत नहीं है कि मीडिया कौन सा पब्लिक ओपिनियन क्रिएट करता है. लेकिन ये अदारे यहाँ ना रिसर्च हो रही है, कोई अगर रिसर्च हो भी रही है तो वो रेपिटेटिव रिसर्च हो रही
है. सही. यानी वहाँ पे भी फ्लाज हैं. हमारा तो मौजू यही था कि अगर फैसला साजी के अंदर वहाँ पे कोई खलीज है तो उसको निजी सतह पे या प्राइवेट इदारों की इनपुट से क्या फिल किया जा सकता है. आप ये कह रही हैं कि वहाँ पे भी इटसेल्फ काफी फ्लाज हैं. अहमद बिलाल महबूब साहब से हमारा दोबारा रब्ता जो है बहाल हो गया है, एग्जीक्यूटिव डायरेक्टर पिलडेट. अहमद बिलाल साहब आप अपनी राय जो है वो अपनी जवाब मुकम्मल कीजिएगा. हम बात कर रहे हैं पब्लिक इन्वॉल्वमेंट या प्राइवेट जो पार्टनरशिप है पॉलिसी मेकिंग के अंदर कितनी अहम जनरली हुआ करती है, यहाँ पे थिंक टैंक्स उसका एक बड़ा रिफ्लेक्शन है, पाकिस्तान में कैसे सिस्टम काम कर रहा है.
जी मैं ये कह रहा था कि पार्लियामेंट भी बहुत अहम रोल अदा करता है लेकिन बुनियादी तौर पे पॉलिसियां बनाना इंतजामिया का काम होता है लेकिन पार्लियामेंट उसकी पॉलिसियों की बाकायदा स्क्रूटनी करता है और उसका एक ओवरसाइट करता है कि पॉलिसियां कैसी बनी है और पॉलिसियां अपना काम कर रही हैं कि नहीं कर रही. तो उसके लिए पार्लियामेंट के अंदर भी रिसर्च के शोबे होते हैं, माहरीन होते हैं जो मेंबर्स को हेल्प करते हैं कि वो इस किस्म की डिबेट कर सकें और इन्फॉर्म्ड डिबेट कर सकें. अनफॉर्चुनेटली हमारे यहाँ पार्लियामेंट में भी और सूबाई असम्बलियों में भी जो रिसर्च के शोबे किसी जमाने में कायम भी हुए थे उस वक्त भी कमजोर थे, अब और भी कमजोर हो गए हैं. तो रिसर्च जो है वो हमारे यहाँ कमजोर है. पॉलिसी साजी में एक बहुत अहम उनसर सियासी जमातें.
आपने ये रिसर्च की बात की, मैं जरा थोड़ा सा इसमें एक लुगमा और देता चलूं. यहाँ पे हम अगेन मवाजना बराए रास्त मकसूद नहीं है लेकिन कम से कम जो जिन सामीन के लिए हम ये प्रोग्राम कर रहे हैं तो उनको अंदाजा हो कि बाकी दुनिया में कैसे काम चलता है. हर पार्लियामेंटेरियंस का अपना एक रिसर्च विंग है, मुख्तलिफ यूनिवर्सिटी से क्वालिफाइड लोग उनके ऑफिस के साथ एफिलिएट हैं और इश्यूज टू इश्यूज बात हो रही है, रिसर्च ओरिएंटेड उनकी इनपुट है, फिर वो पार्लियामेंटेरियंस को एनरिच करते हैं मुख्तलिफ इंफॉर्मेशन में जो आगे जाके मटेरियलाइज होती हैं. जी अहमद सर.
जी बिल्कुल दुरुस्त है, बल्कि ये तो अमरीका की बात है. मैं फिलीपींस में गया था तो वहाँ की सेनेट में हर सेनेटर के लिए कोई 22 लोगों का एक स्टाफ था जो मुख्तलिफ लेवल की एक्सपर्टीज उनको देते हैं. तो हमारे यहाँ ये अनफॉर्चुनेटली इंडिविजुअल पार्लियामेंटेरियंस के लिए तो कोई स्टाफ नहीं होता लेकिन जो पार्लियामेंट का एज ए सेक्रेटेरिएट भी جو ریسرچ ونگ ہے وہ بہت کمزور ہے. تو میں عرض کر رہا تھا کہ سیاسی جماعتیں پبلک سے جو گراس روٹ لیول سے کنسلٹیشن شروع کر کے پالیسی سازی کے عمل کو اوپر تک لے کے آتی ہیں, کیونکہ سیاسی جماعتیں منظم ہوتی ہیں ہر سطح پہ, پچھلی سطح سے لے کے. لیکن بدقسمتی, اب دیکھیے برطانیہ میں جو بڑی سیاسی جماعتیں ہیں ان کے پالیسی فورمز ہیں جو کانسٹیچوئنسی لیول پہ کنسلٹیشن شروع کرتے ہیں اور وہ جاری رہتی ہیں, اور وہ پھر ہر سال اپنے اینول کنونشن تک وہ ان کی ڈسکشن کا جو اثر ہے پہنچتا ہے, اور بالآخر پھر یہ جو الیکشن کا موقع آتا ہے تو مینیفیسٹو میں وہ ٹرانسلیٹ ہوتے ہیں. اور مینیفیسٹو صرف وش لسٹ نہیں ہوتی, اس کے اندر یہ بتایا جاتا ہے کہ یہ ہم جو کچھ ہماری پالیسی بننے جا رہی ہے اس کے لیے پیسے کہاں سے آئیں گے, فنڈ کہاں سے آئیں گے. تو بدقسمتی سے پاکستان کی سیاسی جماعتیں پالیسی سازی کے عمل سے بالکل علیحدہ ہیں اور کوئی ان کا رول نہیں ہے. جو
ابھی اس وقت آخری سوال آپ سے کروں گا, پھر آپ کو چونکہ جانا بھی ہے,
ڈونرز کے حوالے سے ہو رہی ہے.
جی ہاں, ابھی چونکہ آپ کو جانا ہے پھر یہ آخری سوال کروں. ابھی آپ پاکستان کا حوالہ دے رہے ہیں تو اس وقت جو موجودہ حکومت ہے اس کے اوپر سب سے بڑی تنقید یہ ہو رہی ہے کہ کلیمز بڑے تھے لیکن ٹیم نہیں ہے, لگتا یہ کہ ہوم ورک نہیں ہوا ہے. سو میں یہ بات کر رہا تھا کہ چیزیں پالیسیز شیلف بھی تو ہو سکتی ہیں کہ جب آپ اس کو ایگزیکیوٹ کرنے آئیں تو آپ کے پاس پورا پلان ہو, پلان آف ایکشن ہو.
جی ہاں بالکل, اور یہ غالباً سیاسی جماعتیں جو الیکشن لڑ رہی ہوتی ہیں وہ اس بات کی اہمیت کو نہیں سمجھتی. ان کا خیال ہے کہ جب ہم پاور پہ آ جائیں گے تو خود بخود چیزیں ہو جائیں گی, ہم کر لیں گے, وہ پہلے بنی ہوئی مشینری کو پڑی ہوگی. لیکن بدقسمتی سے ایسا نہیں ہوتا. اگر آپ نے الیکشن سے پہلے اپنا ریسرچ ورک, اپنی تیاری, اپنا مینیفیسٹو میکنگ اور اپنے مختلف جو شعبے ہیں ان کے اندر اپنی پالیسیوں کا بنیادی کام نہیں کیا ہوا, تو پھر آپ کو بڑی امبیرسمنٹ ہوتی ہے جب آپ پاور میں آتے ہیں, وعدے آپ نے کر رکھے ہوتے ہیں, ان وعدوں کی تکمیل کی کوئی راستہ آپ کو نظر نہیں آتا کیونکہ آپ کے پاس پالیسی نہیں ہوتی. سال ڈیڑھ سال دو سال
پالیسی میکنگ لگ جاتی ہے. سو ابھی جیسے معیشت پہ ایک ایڈوائزری کونسل بنی ہے, خارجہ پالیسی کے اوپر ایک ایڈوائزری کونسل بنی ہے, سو کیا ان اقدامات کو اپریشیٹ کیا جا سکتا ہے کہ ایٹ لیسٹ دیر سے صحیح مگر انیشیٹو درست ہے, درست سمت میں ہے؟
جی بالکل, میرے خیال میں دیکھیے یہ جو ٹاسک فورسز بنائی ہیں, جو ایڈوائزری کونسل بنائی ہیں, جو کمیٹیز بنائی ہیں, یہ سب بہت اچھی باتیں ہیں کیونکہ اس سے آپ کو مختلف ایک ڈائیورسیفائڈ مشاورت کرنے کا موقع ملتا ہے, کنسلٹیشن کا موقع ملتا ہے, ایکسپرٹ اوپینین آتی ہے, ملک کے باہر سے بھی آتی ہے, ملک کے اندر سے بھی آتی ہے. تو ایسے فورم جتنے بھی بنے وہ ہونے چاہیے, لیکن ضروری یہ بات ہے کہ ایک تو ان کو سیریسلی لیا جائے, ان کو نمائشی طور پہ کہ ہم نے بنا دی ہے وہ نہ رکھا جائے, بلکہ ان کی باقاعدگی سے میٹنگ ہو اور ان کی جو ریکمینڈیشن ہے ان کو لوگ سیریسلی لیں اور ان پہ امپلیمنٹیشن کریں.
بہت شکریہ آپ کا احمد بلال محبوب صاحب, ایگزیکٹو ڈائریکٹر بلڈ ایڈ, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. ڈاکٹر عبدالجبار صاحب معافی بھی چاہتے ہیں چونکہ احمد بلال صاحب نے جانا تھا تو ان سے ون کو میں بات ہو گئی. آپ کا انالیسز جنرلی اکیڈیمک انداز میں آپ ہمیں بتائیں کتنی امپورٹنٹ ہے یہ جو انسٹیٹیوشنلائزڈ ان پٹ ہے, بھلے وہ پرائیویٹ سیکٹر کے تھنک ٹینک سے آ رہی ہے یا انڈیویجول سے آ رہی ہے پبلک پر. یہاں پہ باقاعدہ ایک کانسیپٹ ہے سٹیزن پارٹیسپیشن کا, جس میں ایک ایسے پروسیس کو آپ انکریج کرتے ہیں جہاں پہ ایک عام آدمی بھی انفلوئنس کر سکتا ہے پالیسی میکنگ کے پروسیس کو.
ہونا تو یہی چاہیے, آئیڈیل صورت حال جو ہے, اور یہ جو آپ کا سبجیکٹ ہے دس از سم تھنگ ویری گڈ, ویری انٹرسٹنگ, یو نو, اور ہیلپ فل ہونا چاہیے. سوال یہ پیدا ہوتا ہے کہ حکومت کون چلا رہا ہے, یہ بہت بہت اہم سوال ہے. اور پاکستان کے حوالے سے یہ حکومت کس کی ہے, ان کے سربراہ کون ہیں؟ ابھی آج آصف زرداری صاحب نے پرائم منسٹر اپنی قومی اسمبلی میں کیا کہا, رولنگ پارٹی کے ایک صاحب نے, ایم این اے نے جو وزیر بھی ہیں, انہوں نے اپوزیشن لیڈر کو ہی گالی دے دی اور وہ احتجاج کر کے ہاؤس چھوڑ کر چلے گئے. تو پتہ یہ لگ رہا ہے کہ فرنٹ پر کچھ لوگ بیٹھے ہیں اور پیچھے مانگت آگے کی, بخور زرداری صاحب کے, کہ مانگت آگے کی حکومت ہے اور ذرا مانگت آگے کی چیز کسی وقت بھی واپس لے لی جا سکتی ہے. یہ آپ کا جو سبجیکٹ ہے کہ اکیڈمک کے حوالے سے, ایک دیکھیں گے یہاں پر ایک دو اسلام آباد میں پبلک پالیسی کے پرائیویٹ سیکٹر کے یونیورسٹیز کے کچھ انسٹیٹیوشن یہاں پہ کام کر رہے ہیں, اور جو سرکاری ادارے ہیں وہ بھی کام کر رہے ہیں جو پبلک پالیسی اور گورننس کے حوالے سے, لیکن کوئی ریسرچ ورک نہیں ہے, یہاں تک کہ نیشنل ریسرچ پروگرام فار یونیورسٹیز 500 بلین روپے کا پروگرام ہے جس کو مینیج ہائر ایجوکیشن کمیشن کرتا ہے. وہاں پہ بھی اتنی سیاست ہے کہ صوبوں کو ان کا حق نہیں مل رہا. پنجاب کے صوبے سے اگر فنڈ کی بات کی جائے تو یہاں پہ زیادہ فنڈ دے دیا جاتا ہے, دوسرے صوبے چیختے رہ جاتے ہیں, بلوچستان اور سندھ خاص طور پر. تو کس سبجیکٹ میں ریسرچ کی ضرورت ہے؟ 500 بلین کی ریسرچ, 5,000 کے قریب ریسرچ پروپوزل آتی ہیں. ان 5,000 ریسرچ کی پروپوزلز کے اندر بزنس ایڈمنسٹریشن, ٹیکنالوجی, پبلک پالیسی, گورننس, کرپشن اور سوشل سائنسز کے ڈفرینٹ سبجیکٹس, ان سب پر ریسرچ کی اپلیکیشن. تو لوگ انٹرسٹ رکھتے ہیں کہ ہمیں پاکستان کی خدمت کرنی ہے اور ہمیں ریسرچ کرنا چاہیے. ہر سبجیکٹ میں یہاں پر ریسرچرز کام کرنا چاہتے ہیں,
ٹھیک ہے,
لیکن ان کو فری ہینڈ نہیں دیا.
تو یہی مقصد یہی تھا نا کہ ان ریسرچرز کی کیسے حوصلہ افزائی کی جائے کہ وہ آپ کے لیے فیوچرسٹک پوائنٹ آف ویو سے بھی, ایون اگر آپ کا پاسٹ ہے ماضی اس کے اندر بھی جو فلاز ہیں ان کو وہ ہائی لائٹ کریں, فیوچرسٹک زاویوں کے اوپر وہ بتا رکھیں اور پورے ڈاکیومنٹس تیار کر رکھیں کہ کیا کیا جا سکتا ہے. اس گفتگو کو ہم جاری رکھتے ہیں, ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے, ہمارا پینل ہمارے ساتھ ہوگا.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن, پروگرام ہے راؤنڈ ٹیبل, پروڈیوسر ہے ہمارے ساتھ اسفر امام اور انجینئر این ٹی این وان. ہمارا موضوع ہے فیصلہ سازی میں اداروں اور شہریوں کی شرکت کی اہمیت. اداروں سے مراد پرائیویٹ اور نجی ادارے بھی ہو سکتے ہیں. ہمارے ساتھ انالیسز کے لیے, اپنے رائے دینے کے لیے جوائن کر رکھا ہے دردانہ نجم نے, جرنلسٹ ہیں, رائٹر ہیں, ہمیں جوائن کیا ہے ڈاکٹر عبدالجبار صاحب نے, صحافی ہیں, ریسرچر ہیں, ایجوکیشنسٹ ہیں. ڈاکٹر اشفاق حسن کچھ دیر بعد ہمارے ساتھ ہوں گے, احمد بلال محبوب اپنی رائے دے چکے. دردانہ ہمیں یہ بتائیے گا کہ جیسے ریسرچ کی بات کی, آف کورس جتنے تھنک ٹینک ہیں وہ بھی ریسرچ اورینٹیڈ اپنے انالیسز ہی دیتے ہیں نا, اس کے اوپر بھی بیس ہوتا ہے. پاکستان کے معروضی حالات میں اگر دیکھا جائے سو یہ سوچا جائے کہ اگلے 10 سال بعد کیا ہوگا پاکستان میں, گائے گائے آپ ایسی رپورٹیں سنتے ہیں کہ اس ریجن کی حالت کیا ہوگی, مختلف تھنک ٹینکس اے بی سی ڈی کسی ایک کو مائنس کر کے بھی دیکھتے ہیں, چیزیں دیکھتے رہتے ہیں, پھر اپنا انالیسز دیتے ہیں. سو کیا یہ چیزیں اپنی کیپیسٹی کے اندر پاکستان میں رہتے ہوئے پاکستان نہیں کر سکتا کہ ریجن کے اندر جو بھی معروضی حالات ہیں اور جو بھی فیوچرسٹک پاسبل چینجز آ سکتی ہیں اس کے مطابق پالیسی کا ایک ڈھانچہ جو ہے وہ کھڑا کیا جا سکے؟ دردانہ صاحبہ کا لائن ڈراپ ہوگی, سو ڈاکٹر جبار آپ اس کو رسپونڈ کیجیے گا.
میں جیسے عرض کر رہا تھا کہ میں خود ناقد ہوں فوج کی مداخلت سول معاملات میں, لیکن بات اپنی جگہ درست بھی یہی ہے کہ اگر کوئی ادارہ ریسرچ کرتا ہوا کوئی نظر آتا ہے تو وہ فوج ہے پاکستان کی, آئی ایس آئی کرتی بھی نظر آتی ہے.
کردہ کلامی کی ایک معافی, آپ ایک اور بھی حوالہ ان کے فیور میں جاتا ہے, ایک اور بھی, آج جیسے زرداری صاحب پارلیمنٹ کا آپ نے حوالہ دیا ہے, وہاں پہ زرداری صاحب نے کہا کہ ادارے کا یہ کریڈٹ جاتا ہے کہ پاکستان کو لون ملے ہیں یا پاکستان جو ہے وہ اپنے جو ایمرجنسی نیڈز تھیں وہ پوری کر سکا ہے. شہباز شریف صاحب نے کہا سپہ سالار پاکستان کی وجہ سے یہ انٹرنیشنل کمیونٹی نے سرو کیا ہے. سو کوشچن تو پھر وہاں پہ یہ پیدا ہوتا ہے کہ سویلین اداروں کی کریڈیبلٹی کہاں ہے کہ انٹرنیشنل انسٹیٹیوشنز ان کی طرف نہیں دیکھ رہے ہیں؟
وجہ یہ ہے کہ جتنے بھی پاکستان میں وزیر اعظم آتے ہیں اس طرف ان کی توجہ نہیں ہوتی. ریسرچ دیکھیے, پاکستان میں پیچھے نواز شریف صاحب کی حکومت آئی, میں ان کو سپورٹ نہیں کر رہا. انہوں نے کیا کیا کہ کوانٹٹی کے طور پر انہوں نے یونیورسٹیز ہر ضلع میں قائم کرنی شروع کر دی. بھائی کچھ تو سوچیں آپ, وزیر اعظم ہاؤس کو آپ ختم کر کے وہاں پہ ایک اور نیشنل یونیورسٹی لے کر آ رہے ہیں, اس سے صرف 500 گز کے فاصلے پر پاکستان کی نمبر ون رینکنگ کے اعتبار سے یونیورسٹی موجود ہے. کتنے فاصلے پر؟ 500 گز کے فاصلے پر, یعنی ہاف اے کلومیٹر, بلکہ دیوار مل رہی ہے وزیر اعظم ہاؤس کی اور قائد اعظم یونیورسٹی کی. اس کے اندر ایک اور یونیورسٹی بنا دی, اس کا نام ہے پائڈ یونیورسٹی اور پلاننگ یونیورسٹی میں, یعنی ود ان دی ویسیڈیٹی آف 1 کلومیٹر. دنیا کے کسی ملک میں, کسی شہر میں, کسی کیپٹل میں یہ نہیں ہوتا کہ یا تو سارے کے سارے ریسورسز آپ پنجاب اور کیپٹل میں ڈال دیں. خود پنجاب کے اندر جو غربت کا لیول ہے وہ دور دراز ایریا میں جا کر دیکھ لیجیے, وہاں پہ کوئی ایلیویشن نہیں ہے پاورٹی کے حوالے سے, غربت ہے, مشکلات کا شکار ہیں لوگ. اور رہا سندھ کا سوال, بلوچستان کا سوال, بلوچستان میں اگر کسی قسم کا سیاسی لیڈرز وہ کر رہے ہیں تھوڑا سا, یعنی ان کا یہ کہیے کہ باغیانہ سا اگر ایٹیچیوڈ ہے ان کا, دیٹ از دی کوسچن آف دی ریسورس ڈسٹریبیوشن.
صحیح
بھائی, کنسیپچولائز. آپ کا سبجیکٹ آج کا بہت انٹرسٹنگ ہے, اکیڈمک ہے, تعلیمی ہے, اس پر توجہ کون دے گا؟ جو ہائر ایجوکیشن کمیشن چاروں صوبے بنا دیا.
دردانہ بات کر رہی تھی کہ میڈیا اوپینین میکنگ کرتا ہے. میں کاش اس وقت ہوتی تو میں ان سے بھی پوچھتا کہ یہ اس طرح کی ڈسکشنز وہاں پہ تو ایوالو نہیں ہوتی ہیں, اس وہاں پہ تو پالیٹکس ہے, وہاں پہ تو ریٹنگ کی بات ہے. سو میڈیا بھی تو سطحی چیزوں کو ہائی لائٹ کر رہا ہے وہاں پہ.
آپ اسے کہہ رہے ہیں
جی, آپ اسے دردانہ کی رائے کے اوپر آپ کی رائے لے رہا ہوں. میں نے کہا آپ بھی, آپ نے بھی میڈیا کے ریفرنس میں یہ بات کی ہے کہ اکیڈیمک موضوع ہے جس کی ایک ورتھ ہے. سو دردانہ کہہ رہی تھیں کہ پاکستان کے اندر میڈیا کا
آج بھی انگلینڈ سے ڈاکٹر سمیع اللہ ملک آئے ہوئے تھے, ان کے ساتھ ہماری ایوان قائد اسلام آباد میں ایک میٹنگ تھی, ان کا لیکچر تھا اور ایشو یہی تھا کہ پاکستان کو کہاں لے کر جایا جا رہا ہے, وہ کون سے عوامل ہیں جو پاکستان کے خلاف کام کر رہے ہیں اور اس میں ہمارے میڈیا کا کیا رول ہے.
صحیح.
میڈیا میں جو لوگ بیٹھے ہوئے ہیں, کل پرسوں جسٹس ثاقب نثار جو 18 جنوری کو چلے جائیں گے, 17 کو چلے جائیں گے, انہوں نے ایک ٹیلی ویژن کی ایک محترمہ کو جن کا ٹوٹل کیریئر بھی کچھ سال کا ہے, ان کو بلایا کہ جی آپ نے پی پی آر اے کہہ کے سپریم کورٹ کو بدنام کرنے کی کوشش کی ہے محمد ڈیم کے حوالے سے. آپ یہ بتائیے پی پی آر اے کے معنی کیا ہے؟ شی واز ٹوٹلی بلینک. ان کو پتہ ہی نہیں تھا پی پی آر اے کیا ہوتا ہے. تو جناب میڈیا کا کردار یہ ہے کہ اسپیشلی الیکٹرانک میڈیا میں گزشتہ 8-9 سال سے جو کچھ بھی ہو رہا ہے اس نے بھی عوام کو گائیڈ کرنے کے بجائے مس گائیڈ کیا ہے.
نہیں وہ تو خود اگین ریسرچ کی ہم بات کریں,
ریٹنگ کی دوڑ ہے,
وہ خود بھی باہر ہیں, دور ہیں, تو اس وجہ سے
بات ہی نہیں کرتے.
سو وہاں پہ بھی آپ کو ایک تھوڑا سا کھوکھلا پن نظر آتا ہے. ڈاکٹر اشفاق حسن صاحب نے ہمیں جوائن کیا ہے, ڈائریکٹر جنرل اور ڈین ہے نسٹ بزنس اسکول کے, اور اس کے ساتھ ساتھ جیسے ہم نے ابتدائی میں بتایا کہ گورنمنٹ نے جو اقتصادی معاملات کے اوپر ایک مشاورتی کونسل بنائی ہے اس کے بھی رکن ہیں. بہت شکریہ ڈاکٹر صاحب, آپ نے ہمارے لیے وقت نکالا. ڈاکٹر صاحب ہم بات کر رہے ہیں کہ فیصلہ سازی کے اندر جو ایون پرائیویٹ انسٹیٹیوشنز ہیں اور انڈیویجول شہری ہیں, لیٹس سے کہ اس وقت ڈاکٹر اشفاق حسن ہمارے سامنے ایک اینٹیٹی کے طور پہ موجود ہیں, کیسے ان کے ایکسپیرینس کو, ان کے تجربات کو ان سے صرف نظر کیا جا سکتا ہے؟ سو جو پالیسی سازی میں یہ ان پٹ ہے یہ کتنی اہم ہے؟ باہر کے ممالک ہم موازنہ کر رہے ہیں کہ وہاں پہ تھنک ٹینکس ہیں, اور آف کورس پھر ایک میکنزم ہے ان کی ان پٹ کا کہ پارلیمنٹ اور کانگریس کے اندر جو ہے وہ وٹنسز کے طور پہ ان کو کال کیا جاتا ہے, ان کی ان پٹ لی جاتی ہے. پاکستان میں اس کی کتنی ضرورت ہے اور یہ چیز اٹ سیلف کتنی اہمیت کی حامل ہے؟
دیکھیں نالج کے تو کوئی دو اوپینین تو ہو نہیں سکتی ہے کہ نالج کی بڑی اہمیت ہے اور پالیسی میکنگ میں بہت اس کا استعمال ہوتا ہے. لیکن یہ جتنا آپ نے ذکر کیا تھنک ٹینک کا یا پرائیویٹ انڈیویجول کا, یہ سب حکومت سے باہر بیٹھے ہوئے ہوتے ہیں. لیکن جو اندر بیٹھے ہوئے ہیں اور اس میں جو بہت سارے ادارے ہوتے ہیں جنہوں نے گورنمنٹ کو فرسٹ ہینڈ ایڈوائس دینا ہوتا ہے, بلکہ وہ خود حکمران بھی ہوتے ہیں طریقے سے, وہ ادارہ جو ہے وہ زیادہ رول پلے کرتا ہے. مثال کے طور پہ کسی بھی ملک کا سینٹرل بینک بہت اہمیت کا حامل ہوتا ہے یہ ادارہ, اور یہ پورے ملک کی پالیسی کو یہ بناتا بھی ہے, مانیٹری پالیسی کو, ایکسچینج ریٹ کی پالیسی کو یہ بناتا ہے. ہم باہر سے بیٹھ کے بہت ساری چیزیں ہم کہہ سکتے ہیں, لیکن وہ اندر بیٹھے ہوئے ہیں, انہیں انفارمیشن ان کے پاس بہت زیادہ ہوتا ہے. ہم جو باہر بیٹھ کے بول رہے ہوتے ہیں ہمارے پاس وہ انفارمیشن انسائڈ نہیں ہوتا ہے. تو اگر یہ ادارہ بہت مضبوط ہو اسٹیٹ بینک میں جہاں اچھے پروفیشنل بیٹھے ہوں, تو ہم لوگ جب باہر سے بتائیں گے ان کو تو ہماری باتیں ان کو سمجھ میں بھی آئیں گی اور ہم ان کو کمپلیمنٹ بھی کر سکتے ہیں, سپلیمنٹ بھی کر سکتے ہیں ان کی ایفرٹ کو. تو یہ ایک کمبینیشن ہے, یہ بہت بہتر ہوتا ہے پالیسی میکنگ میں. اسی طریقے سے منسٹری آف فائنانس ہے یا پلاننگ کمیشن ہے, جو میں اکنامکس کی باتیں کر رہا ہوں آپ سے,
جی بالکل.
تو یہ اگر ادارہ مضبوط ہوگا, یہاں پروفیشنل بیٹھے ہوئے ہوں گے اور ہم جیسے لوگ باہر سے بیٹھ کے بھی ہمیں مشورہ دے ہوں گے, ہم دونوں ایک ہی زبان بول رہے ہوں گے,
صحیح,
मुश्किल ये हो गया है कि हमारे यहाँ ओवर द ईयर्स में बड़ी डिट्यूरेशन हुई है इंस्टीट्यूशन में, खासकर सरकारी इंस्टीट्यूशन में बहुत डिट्यूरेशन हो गई है। अब हम अगर बाहर से बैठ कर हम उन्हें मशवरा दें तो हमारी जबान भी उनको समझ में नहीं आती है।
सही सही।
और हमारे यहाँ कल्चर ये है कि अगर आपकी बातें आपको समझ में नहीं आ रही हैं तो वो फिर कहेंगे अच्छा यार इसे दूरी रखो।
सो इसमें थोड़ी सी और क्लैरिटी, ये लैक ऑफ इन्फॉर्मेशन है या इन्फॉर्मेशन तक एक्सेस चूंकि नहीं है, बाहर जो बैठी एंटिटीज हैं उनके पास चूंकि हुकूमती इदारों के अंदर मशीनरी के अंदर चलने वाले मामलात की मालूमात नहीं है, इसलिए इनपुट में भी कोई फ्लाज हैं या इनपुट और पॉलिसी मेकर के दरमियान खलीज बढ़ जाता है, इस जानेब आप कह रहे हैं, और अगर उसको ब्रिज कर लिया जाए तो फिर क्या सूरत हाल बेहतर हो सकती है?
बहुत बेहतर हो सकती है। देखें अगर जिन इदारों को हमने मशवरा देना है अगर वहां पर सलाहियत नहीं है तो वो तो हमारे मशवरों को भी नहीं समझ पाएंगे।
सही।
तो वो गैप तो रहेगा और हमसे वो मुस्तफीद भी नहीं हो सकते हैं। लेकिन अगर वहाँ ऐसे पढ़े लिखे लोग हों, अच्छे लोग हों, तो हम अगर मशवरा दे रहे हैं तो हम एक ही जबान बोल रहे हैं, उन्हें
फ्रीक्वेंसी सेम होनी चाहिए। सो डॉक्टर साहब फिर अभी ये बताएं कि जो मईशत पे एडवाइजरी काउंसिल बनी है,
तो उन्हें
जैसे मईशत पे एडवाइजरी काउंसिल आप भी उसका हिस्सा हैं, बजाय ये लगता है कि पूरे मुल्क के जो टॉप ब्रेन्स हैं उनको उस एडवाइजरी काउंसिल में रखा गया है, इसके बावजूद इकोनॉमिक पॉलिसीज़ के ऊपर मीडिया की सतह पे, अपोजिशन की सतह पे हम तनकीद बहुत सुनते हैं। सो अगर जनरली देखा जाए जहाँ इतने ज़्यादा एक्सपर्ट लोग मईशत के ऊपर वो उस एडवाइजरी काउंसिल मशावती काउंसिल का हिस्सा हैं, तो फिर तनकीद का एलिमेंट जो है वो ना होने के बराबर होना चाहिए था। सो यहाँ पे भी अगेन आपकी इनपुट और पॉलिसी मेकर्स के दरमियान फासला है या अभी बाकी लोग जो है वो जरा जल्दबाजी का मुजाहरा कर रहे हैं जहाँ पे तनकीद हो रही है?
मेरे ख्याल में देखिये मीडिया में और जहाँ अपोजिशन का ताल्लुक है, अपोजिशन ने करना ही है। आप अगर जिस तरीके से मैं खुद भी रहा हूँ तर्जुमान वजारत खजाना का जब मैं था तो हम देखा करते थे कि लोग करते थे, तो मैं यही कहता था कि अगर हम हाथ में चांद का टुकड़ा भी आपके सामने ला के रख दें तो आप देख के कहेंगे देखे इसमें भी चांद में भी धब्बा पड़ा हुआ है, आपने मुझे साफ चांद लाकर नहीं दिया। तो क्रिटिसिज्म तो होगा, उससे हमें परेशान नहीं होना चाहिए क्योंकि हमारा एक कल्चर हो गया है क्रिटिसिज्म फॉर द सेक ऑफ क्रिटिसिज्म। लेकिन हम जैसे जो हम लोग जो मशवरा दे रहे हैं उसमें अमल भी होता है, कुछ हम शामिल भी हैं उनके रिफॉर्म एजेंडा को बनाने में, जिसकी कुछ रिफ्लेक्शन आपको 23 जनवरी को जब एक बजट आएगा मिनी बजट तो उसमें आपको मिलेगा। असल में हुआ यह है कि इस हुकूमत के पास में जब मैं इकोनॉमिक्स की बातें कर रहा हूँ कि कोई तर्जुमान ठीक नहीं है, एक ऐसा तर्जुमान हो जो हुकूमत की पॉलिसीज को बयान कर सके, आवाम तक पहुंचा सके। अगर 2 से 3 लोग अच्छे हो जाए तो ये मीडिया के जरिए से जो इतना गल्फ आपको नजर आता है ये नहीं होगा, इसमें कमी बहुत आ जाएगी। होता यह है कि मीडिया में अपोजिशन की तरफ से बोलने वाले बहुत होते हैं और ये हर शाम दुकान लग जाते हैं, वहां बैठ जाते हैं और सब बोल रहे होते हैं। हुकूमत की तरफ से जो बोलने वाले हैं वो बहुत कमजोर लोग हैं।
सही, सही।
तो उन्हें चीजों की समझ में नहीं है, तो अगर 2-4 अच्छे लोग हो जाए तो बड़ा फर्क पड़ेगा।
और हुकूमत में भी सिर्फ सियासी नोयत के क्यों, जैसे अगर आप इकोनॉमी की बात करें तो जो मिनिस्ट्री है इकोनॉमिक अफेयर्स की उसका एक ट्रेंड सीजन प्रोफेशनल स्पोक्समैन हो तो वो बेहतर तौर पे एक्सप्लेन कर सकेगा ना?
बिल्कुल सही कह रहे हैं, दुरुस्त, बिल्कुल दुरुस्त। लेकिन ऐसा अनफॉर्चुनेटली है नहीं। जैसे मैंने कहा कि पिछले 10-12 सालों में जो हमारे इदारे हैं बड़े अच्छे जो होते थे, सेंट्रल बैंक हो गया है, मिनिस्ट्री ऑफ फाइनेंस है, प्लानिंग कमीशन है, इवन मिनिस्ट्री ऑफ कॉमर्स है, इसमें बड़ी डिट्यूरेशन हुई है बहुत ज्यादा। तो जो लोग बैठे हुए होंगे करता था उन्हें खुद भी नहीं पता कि वो हो क्या रहा है, तो वो दूसरों को वो डिफेंड क्या करेंगे गवर्नमेंट की पॉलिसीज को, आवाम को फेस करना उनको। आपको पता है कि हमारे जर्नलिस्ट बड़े ट्रेंड हो चुके हैं, इन्होंने सवाल करना है तो वो तो जवाब बिचारी नहीं दे सकेंगे।
सही सही सर,
अवॉइड करते हैं मीडिया से इंटरेक्ट करने
जी। डॉक्टर साहब हमारे साथ रहिएगा, इस्लामाबाद से हमें मोहित यूसुफ साहब ने ज्वाइन किया, साउथ एशिया पाकिस्तान سینٹر کے ہیڈ ہیں یہاں پہ یونائیٹڈ اسٹیٹ انسٹیٹیوٹ آف پیس کے اندر, واشنگٹن بیس تھنک ٹینک ہے, اور انہوں نے بھی گزشتہ دنوں میں ایک آرٹیکل لکھا ہے جس کے اندر وہ یہ سمجھتے ہیں کہ یہ جو پاکستان کی موجودہ حکومت ہے وہ جو پالیسی میکرز کے پاس جو اور پالیسی کے درمیان جو گیپ ہے اس کو فل کرنے کے لیے جو اکیڈیمیا کے لوگ ہیں, جو انٹیلیجنس کے لوگ ہیں, ان کو وہ کسی نہ کسی سطح پہ شامل کر رہی ہے, اس کو انہوں نے اکنالج کیا, اپریشیٹ کیا ہے, ان کی رائے لیتے ہیں. مجھے صاحب ہمارا آج کا جو موضوع ہے وہ یہی ہے کہ پالیسی میں فیصلہ سازی کے عمل میں پرائیویٹ اداروں کی اور پرائیویٹ انڈیویجول کی جو پبلک پارٹیسپیشن ہے, سٹیزن پارٹیسپیشن ہے, اس کی اہمیت کیا ہے؟ پاکستان کے اندر ایک بڑا خلیج جس میں محسوس کیا جاتا رہا ہے, کوئی فرق, کوئی تبدیلی آپ دیکھتے ہیں؟
شکریہ اسد. لیکن پہلے یہ سمجھ لیجئے کہ اس کی ضرورت کیا ہے. یہ اس لیے نہیں ہے کہ ایک وہ نارم ہے یا پولیٹیکلی کریکٹ ایک اسٹیٹمنٹ ہے کہ آپ نے اکیڈیمیا کو یا انڈیپینڈنٹ ایکسپرٹس کو شامل کرنا ہے پالیسی میکنگ میں. مسئلہ یہ ہے کہ پاکستان کی جو بیوروکریسی ہے, بہت سی دنیا میں کے ممالک میں مسائل ہیں, پاکستان میں تو بہت ہی انتہا پہ بات چلی گئی ہے. وہ تمام بیوروکریسی فائر فائٹنگ میں مشغول رہتی ہے, ایک کرائسس سے دوسرا, کرائسس سے تیسرے. ان کے پاس سوچنے کا, پیچھے ہٹ کے اسٹریٹجک تھنکنگ اور پلاننگ کا ٹائم ہی نہیں ہے. کسی منسٹری میں آپ چلے جائیں, کسی ادارے میں یہی حال ہے. اس گیپ کو فل کرنے کے لیے, اسٹریٹجک تھنکنگ کے لیے, اسٹریٹجک پلاننگ کے لیے, جو بڑے آپ کے ایشوز ہیں جن پہ آپ کی نظر نہیں آ رہی, یا پانچ سال بعد کیا ہونا ہے, دس سال بعد کیا ہونا ہے, ان کو کرنے کے لیے آپ کو پرائیویٹ سیکٹر کی کیپیسٹی چاہیے. امریکہ جیسے ملک میں جہاں سب سے زیادہ کیپیسٹی ہے بیوروکریسی میں, وہاں بھی ایک ریوالونگ ڈور کا کانسیپٹ ہے. اس کا کیا مطلب ہے کہ آپ انڈیپینڈنٹ ایکسپرٹس کو باہر سے لے کے آئے حکومت کے, سال دو تین ان کے ساتھ کام کریں, وہ آپ کو کٹنگ ایج نئی جو ریسرچ ہے اس کا فائدہ پہنچائیں گے, وہ اپنا انالیسس آپ کو دیں گے, سسٹمز کو ٹھیک کریں گے اور پھر واپس چلے جائیں گے. یہاں پاکستان میں وہ سسٹم نہیں ہے, اس لیے یہ ٹاسک فورسز, ایڈوائزری کاؤنسل جو بات ہو رہی ہے, میرے نزدیک ایک سٹاپ گیپ, یہ کوئی سبسٹیٹیوٹ نہیں ہے اس ریوالونگ ڈور کا. آپ کو ایک فارمل چینل کریٹ کرنا پڑے گا تھنک ٹینکس کے ساتھ, پالیسی اپ ٹیک, تاکہ ایک سسٹم بنے جہاں سے آپ کو تحقیق کے ذریعے پالیسی انپوٹ آئے. لیکن جب تک وہ نہیں ہے, یہ ایڈوائزری کاؤنسل ٹاسک فورسز, اس میں 10-12-15 نمایاں لوگ ہر ٹاسک فورس میں ہیں, اگر یہ اپنا کام کرے جیسے سوچا گیا ہے تو کسی حد تک یہ وہ گیپ کو فل کر سکتی ہے. اب کریں گے یا نہیں یہ دیکھنا ہوگا, لیکن آئیڈیا جو ہے, کانسیپٹ میرے نزدیک ٹھیک ہے.
کانسیپٹ ٹھیک ہے. محید, بہت شکریہ آپ کا. مجھے معلوم ہے کہ آپ ایک جگہ بیٹھے ہیں, ہم نے آپ کو ایمرجنسی زحمت دی ہے. ڈاکٹر عبدالجبار صاحب ہمارے ساتھ ہیں, ڈاکٹر اشفاق حسن صاحب ہمارے ساتھ ہیں, اور محید یوسف کی رائے آپ نے سنی. چند سیکنڈ کی ایک بریک, بریک کے بعد واپس آتے ہیں اور اسی موضوع پہ ہماری گفتگو.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن پروگرام ہے, راؤنڈ ٹیبل میں ہوں, اسد حسن پروڈیوسر ہیں اسفر امام, اور بات ہم کر رہے ہیں فیصلہ سازی میں اداروں کی شرکت, نجی اداروں کی شرکت, اور ایک عام آدمی کی شرکت, اس کی اہمیت کے اوپر. ہمارے ساتھ ہیں ڈاکٹر اشفاق حسن صاحب, ڈائریکٹر جنرل اینڈ ڈین ایٹ نسٹ بزنس اسکول, اور ان کے ساتھ ہیں ڈاکٹر عبدالجبار, ریسرچر ہیں, جرنلسٹ ہیں, معلم ہیں, اور موید یوسف نے ہمیں جوائن کیا تھا. ڈاکٹر عبدالجبار صاحب, یہ بتائیے گا, جیسے موید کہہ رہے کہ اسٹریٹجک بیسیکلی جو تھنکنگ ہے اس کا انوالو ہونا اور ایوالو ہونا سسٹم کے اندر وہ بہت ضروری ہوتا ہے, اور جو منسٹریز ہیں وہ تو ایمرجنسیز سے نمٹ رہی ہوتی ہیں. پچھلے دنوں میں ایک گورنمنٹ آفیشیل کا بھی یہ اسٹیٹمنٹ اس طرح کا سن رہا تھا کہ ہمارے پاس تو وقت ہی نہیں ہوتا ان باقی چیزوں کو ہینڈل کرنے کا. سو کم از کم اس گورنمنٹ کے اندر آپ کو کوئی یہ خلیج بھرنے کی کوشش ہوتی ہوئی محسوس ہوتی ہے؟ ڈاکٹر صاحب تو چونکہ بذات خود اس کا حصہ ہے, اس پہ اپنی رائے دیں گے, لیکن آپ انڈیپینڈنٹلی.
ڈاکٹر صاحب کو میری طرف سے سلام.
جی,
جب یہ سیکرٹری اکنامک افیئر ہوتے تھے اور ہم کراچی سے آتے تھے, اخبار کو میں ہیڈ کرتا تھا, اور میجر پوسٹ بجٹ پریس کانفرنس ایک بڑا ایونٹ ہوا کرتا تھا, تو وہاں انٹریکشن زیادہ ہوا کرتا, سوالات جواب بہت اچھے ہوتے تھے, کوالٹی نہیں رہی.
جی,
ناؤ کمنگ ٹو یور کوشچن, تو جناب اس گورنمنٹ کے پاس جو اکنامک ایڈوائزری کمیٹی بنائی ہے, اس میں ایکسپیرینسڈ ہینڈ کی اگر بات کرتے ہیں تو ڈاکٹر اشفاق صاحب کے علاوہ تو مجھے کوئی نظر نہیں آتا. ڈاکٹر اشرف صاحب کو انہوں نے لیا اسٹیٹ بینک کے ایک ایکسپیرینس کی بنیاد پہ, وہاں سے آئی بی اے, آئی بی اے سے اب وہ یہاں پر ریفارمس کے اندر آ گئے ہیں, گورننگ دی انگورنیبل. سر یہیں سے ڈاکٹر اشفاق صاحب کی خدمات لے لیے گورنمنٹ اسپوکس پرسن کے لیے، یا ایون اس کے علاوہ بھی بہت سارے کام کر سکتے ہیں، ان کے پاس ٹیم کیا انڈیویجولز بھی نہیں ہیں. اور میرا خیال ہے کہ ایک ارج ہوتی ہے نا انسان کی اپنی کہ بھائی مجھے اپنی حکومت کو پروموٹ کرنا ہے، اگلے الیکشن میں بھی مجھے حصہ لینا ہے وغیرہ وغیرہ، لانگ ٹرم اسٹریٹجک تھنکنگ اور اس کے ساتھ پالیسی اور اس پر امپلیمنٹیشن. مجھے تو لگ رہا ہے کہ جیسے آج زرداری صاحب نے قومی اسمبلی میں کہا کہ مانگت آگے کی حکومت ہے، دوسری لوگ کہتے ہیں سلیکٹڈ پرائم منسٹر ہیں. بھائی اس دھبے کو اپنے اوپر،
ویسے ڈاکٹر صاحب اس کے اوپر یہ غیر ضروری فوکس ایمفیسس ہے، یہ خام خواہ جب ان کی اپنی حکومتیں تھیں نا یہ تب بھی یہی کچھ کر رہے تھے
شعبے میں ڈیلیور.
نہیں ڈاکٹر صاحب میں کہتا کلامی کی معافی، آپ کا تھرو آؤٹ ایمفیسس اس کے اوپر رہا ہے. یہ نواز لیگ کی گورنمنٹ بھی یہی کچھ کر رہی تھی، پاکستان پیپلز پارٹی کی گورنمنٹ بھی یہی کچھ کر رہی تھی، اور ایک قدم آگے دو قدم پیچھے. سو لہٰذا اور اس ادارے کا عمل درآمد اور اس کا اثر رسوخ اس وقت تک رہے گا جب تک سویلین ادارے کوئی ایسی پالیسی ان پٹ کے ساتھ نہیں آئیں گے. یہ راتوں رات بیٹھے بیٹھے یہ انڈیپینڈنس نہیں مل جائے گی، یہ پلیٹ میں یہ پلیٹر یہ پیکج نہیں ہے. آپ کو کچھ نہ کچھ سویلین اداروں کو بھی ثابت کرنا ہے. آج اگر اسمبلی کے اندر اپوزیشن سابق صدر سابق وزیر اعلیٰ وزیر اعظم کا بھائی اگر یہ بیٹھ کے اعتراف کر رہے ہیں کہ ہمیں لون اس لیے مل رہا ہے کہ آرمی چیف سامنے کھڑا ہے، سو یہ اپنی ناکامیوں کا اعتراف ہے. سویلین اداروں کی پرفارمنس کہاں پہ ہے کہ وہ بتائیں یا ثابت کر سکیں کہ ہمارے اندر یہ پوٹینشیل ہے اور ہم اس ملک کو آگے لے کے چل سکتے ہیں. یہ بار بار صرف ایلیگیشن کے اوپر چلے جانا یہ سرو نہیں کرتا. ڈاکٹر اشفاق صاحب آپ اپنی رائے دیجیے گا اسی موضوع پہ آپ بتائیے گا.
جی جی بالکل، میں آپ نے بالکل درست فرمایا ابھی آپ کا جو ریئیکشن تھا. دیکھیں انفارچونیٹلی ہوا یہ ہے کہ وقت کے ساتھ ساتھ جہاں ادارے مضبوط ہوتے ہیں وہ بلکہ ہمارے یہاں کمزور ہوتے چلے گئے. جی. تو اب ہمارے اندر صلاحیتیں جو ہیں اداروں میں بہت کمی ہو گئی ہے. اگر باہر میں صلاحیتیں موجود ہیں تو حکومت اگر اس سے مستفید ہونا چاہتی ہے تو سب سے بڑا ریزسٹنس وہ اندر سے ہی آتا ہے. وہ سمجھتے ہیں کہ یہ تو ہم تو اصل لوگ ہیں اور یہ باہر سے جو مشورہ دینے والے ہیں تو ان کو ایک خطرہ ہونے لگتا ہے اس سے. تو یہ ایک ڈسٹنس وہ ضرور مینٹین کرتے ہیں. اس میں تھوڑا سا جو آج کل جو آپ دیکھ رہے ہیں اس میں یہ ہوا ہے کہ بڑی وائڈ رینجنگ طرح کے لوگوں کو اس میں شامل کیا گیا ہے. یہ تھوڑی سی یہ ڈپارچر ہے فرام دی پاسٹ. اگر کوئی 12-13 لوگ ہم اکنامک ایڈوائزری کاؤنسل میں ہیں، اسی طریقے سے کچھ گورننس کے کو بہتر کرنے کے لیے بھی کاؤنسل بنائی گئی ہے اور بھی کئی
فارن افیئرز میں بنائی گئی ہے، اور بلکہ ڈاکٹر عبد الجبار صاحب کے لیے
پروفیشنلز بھی ہیں، اکانومسٹ بھی ہیں، کوئی پروفیسرز بھی ہیں، ہر طرح کے لوگوں کو لیا گیا ہے. اب یہ ہے کہ ان سے کام کیسے لیا جائے یہ تو اب ان ریسپیکٹو وزیروں پر ڈیپینڈ کرے گا کہ ان سے کیسے فائدہ اٹھایا جائے.
میں بلکہ ڈاکٹر صاحب سے یہ پوچھنا چاہوں گا ڈاکٹر جبار صاحب کو کہ یہ جو فارن پالیسی ہے جس کے اوپر سب سے بڑا ایلیگیشن ہے کہ پاکستان کے ریاستی اداروں کا کنٹرول ہے، اس فارن پالیسی کے لیے ایڈوائزری کونسل بنی ہے، وہ ڈائریکٹ فارن آفس کے اندر اجلاس ہوں گے. وہ فارن پالیسی پہ کتنی امپلیمنٹ ہوتی ہے یا نہیں ہوتی، لیکن یہ بتایا گیا ہے کہ ایک انسٹیٹیوشنلائزڈ تھنکنگ انوالو ہو رہی ہے. فارن افیئرز
میں بھی ایک فارن ایڈوائزری کمیٹی بنی ہے،
جی
ابھی چند دنوں پہلے ان کی میٹنگ بھی ہوئی ہے. اب یہ غالباً ہر مہینے ان کی ایک میٹنگ ہوا کرے گی. تو یہ ایک اچھی چیز ہے، اس میں اکیڈمکس کے لوگ بھی ہیں، بلکہ ہمارے اپنے ہی نسٹ کے ہی ایک کلیگ ہیں ڈاکٹر رفعت حسین صاحب، وہ بھی فارن افیئرس کمیٹی کے ممبر ہیں. تو یہ ہے کہ یہ پہلی مرتبہ ایسا ہوا کہ فارن افیئرس میں بھی ایک ایڈوائزری کمیٹی بنائی گئی ہے.
اور ڈاکٹر عبدالجبار صاحب یہ وہ فارن افیئرز ہیں جس کے اوپر کہا جاتا ہے
کہ استعمال کرتے ہیں.
جی ہاں ڈاکٹر عبدالجبار صاحب، یہ فارن افیئرز وہ معاملات ہیں جس کے اوپر یہ کہا جاتا ہے کہ یہ ان اداروں کے پاس ان کے کنٹرول میں رہے ہیں. میں یہ نہیں کہہ رہا کہ مکمل کنٹرول سویلین کے پاس آ چکا ہے یا آ جائے گا، لیکن اس کی ایک جتن کیے جا رہے ہیں، اس کے لیے ایک راستے نکالے جا رہے ہیں. اور ان اداروں کے بھی کنسرن یہ ہے کہ آپ ہمیں اپنی کوئی انسٹیٹیوشنلائز ان پٹ تو دینا. آپ اگر کچن میں خود اور سمدھی بیٹھ کے فیصلے تو نہیں کر سکتے نا، دو لوگ تو بیٹھ کے فیصلے نہیں کر سکتے نا ملک کے، اس بنیاد کے اوپر یہ فیصلے ہو رہے ہیں.
اگر پارلیمنٹ میں سمدھی بیٹھے ہوں یا ساس سسر بیٹھے ہوں وہ فتنی تو پارلیمنٹ کا پارلیمنٹ یو نو مینڈیٹ
نہیں، لیکن گھر کے کچن میں فیصلے بھی ہوتے ہیں.
مینڈیٹ ہے اس لیے مینڈیٹ ہے دے آر دیئر. تو کوئسچن از کہ اگر کمرشل ڈپلومیسی کی بات کرتے ہیں تو یہ منموہن سنگھ صاحب نے 1994-95 میں انٹروڈیوس کیا تھا. تو اس سے ثابت ہوتا ہے کہ ہم 23 سال پیچھے ہیں جناب کمرشل ڈپلومیسی کے حوالے سے، لیکن اٹ از نیور ٹو لیٹ. हम लोग जनाब सोकर जागते हैं तो फिर हमें ख्याल आता है कि हमारी बहुत सारी चीजें मिसिंग लिंक्स हैं। फौज ने फॉरेन पॉलिसी चलाई है लेकिन वो अफगानिस्तान के कंटेक्स्ट में या हिंदुस्तान के कंटेक्स्ट में, अदरवाइज जो फॉरेन पॉलिसी है उसमें फौज मैं नहीं समझता कि मुदाखलत करती होगी। इनपुट जरूर देती होगी, सपोर्ट करती है,
अमेरिका में भी देती
रहेगी, करना चाहिए, क्योंकि स्ट्रेटेजिक वॉर जो है जनाब अली, फिफ्थ जनरेशन वॉर की इस वक्त बात चल रही है दुनिया भर में पाकिस्तान के बारे में। इनको चाहिए कि मिल बैठकर फैसले करें, पार्लियामेंट के अंदर भी थोड़ी जान डाली जाइए। प्राइम मिनिस्टर साहब कभी या तो रोजाना नजर आते हैं स्क्रीन पे, काफी दिनों के बाद नजर आते हैं, आजकल गायब है, उन्हें खुद भी रियलाइज हो रहा है। उनका एक स्पोक्समैन आया था डॉक्टर फारूक सलीम, उसको उन्होंने कुछ अर्से रखा और निकाल दिया कि हमने नोटिस, इस तरह नहीं होता। गवर्नमेंट की क्रेडिबिलिटी अभी स्टेब्लिश
ही नहीं हुई है। गवर्नेंस में बेशुमार फ्लॉज और नाकामियां नैलियां होंगी, उनको कोई परफेक्ट नहीं कह सकता, ना कोई कह रहा है, लेकिन हमारा मौजू डिफरेंट है। हम बेसिकली हम पीटीआई नून लीग पीपल्स पार्टी की बात नहीं कर रहे हैं, हम ये कह रहे हैं कि अगर ये लिंक्स मिसिंग भी थे तो इनको शामिल करना फैसला साजी के अमल में वो कितना ज़रूरी है, अगर पहले नहीं हुए तो क्या अब हो रहे हैं, हमारा मौजू ये है इसके अंदर। डॉक्टर साहब हमें ये बताइए,
एब्सोल्युटली नहीं हो रहे, एब्सोल्युटली नहीं हो रहे, करना चाहिए, नो डाउट होना चाहिए, होना चाहिए, होना चाहिए, बट दे आर नॉट डूइंग इट, उनकी प्रायोरिटी कुछ और है सर।
सो ये जो टास्क फोर्सेज हैं ये किसी उसको रेजोनेट करती हैं या किसी हद तक उनकी कमी पूरी करती हैं?
अशफाक साहब ने खुद ही बता दिया, वो खुद इकोनॉमिक कमेटी में बैठे हुए हैं, उनको पता है क्या
टास्क फोर्स अपना काम तो कर रही है, बिल्कुल कर रही है। अभी इकोनॉमिक्स के हवाले से बहुत सारे रिफॉर्म हुआ है, डिफरेंट ग्रुप बना दिए गए थे, उन्होंने अपना पूरा रिपोर्ट बना दी है,
परसों जो कराची में हुआ है
आपको ये बजट में मिलेगा।
ये लोगों ने असद उमर से ज्यादा आर्मी चीफ के ऊपर ज्यादा डिपेंड किया है, उनको ज्यादा क्रेडिबिलिटी रखते हैं वो लोग।
नहीं ये तो क्रेडिबिलिटी तो आप कोर्ट में, वही तो कह रहा हूँ ना, ये फिर बात दर हकीकत आप इंडोर्स भी कर रहे हैं कि क्रेडिबिलिटी है तो लोग ट्रस्ट भी करेंगे ना। सो पॉलिटिशियन एज एंटिटी एज इंस्टीट्यूशन उनको भी तो अपनी क्रेडिबिलिटी बनानी चाहिए ना, और क्रेडिबिलिटी इसलिए बनेगी अगर इंस्टीट्यूशनलाइज इनपुट होगी उनके पास।
चाहिए, बनाएगा कौन, बना ही नहीं रहे। देखिए ना, फेडरेशन एक बहुत बड़ा एपेक्स बॉडी है पाकिस्तान के प्राइवेट सेक्टर की, सारी दुनिया को पता है। असद उमर साहब जाते हैं, इससे ज्यादा गुफ्तगू उनकी बेहतर होती है, चार घंटे तक आर्मी चीफ बैठे हुए उनसे बात कर रहे होते हैं, वो एतमाद देते हैं उन लोगों को, और उस एतमाद के नतीजे में लाकर फिर जाहिर है कि भाई जो जिसके बारे में अशफाक साहब ने कहा कि मिनी बजट आ रहा है या मिनी फाइनेंस बिल आ रहा है, पूरे मुल्क के लोग जानते हैं कि ये पैकेज कौन बनवा रहा है, इसमें किसका क्या इनपुट है। तो भाई जान ये वही जरदारी साहब की बात कि मांगे तो आगे की हुकूमत है, इनको खुद जवान होना चाहिए, खुद बालिग बन जाना चाहिए।
अगर जरदारी साहब यहाँ पे होते तो क्या करते? जरदारी साहब क्या करते?
देखिए टू रॉन्ग्स के
अंदर जरदारी साहब के, जरदारी साहब का जो थिंक टैंक है वो क्या
करना चाहिए ना। आवाम की तो बहुत बड़ी उम्मीदें हैं इस वक्त तहरीक इंसाफ से, लेकिन गुज़श्ता
110-120 दिन की बात डिफरेंट कर रहे हैं, आप इंडिविजुअल को लेके आते हैं, मैं आइडिया पे बात करना चाहता हूँ। शमा जुनेजा साहब ने हमें ज्वाइन किया है, पीएचडी लॉरेट हैं, उन्होंने एथिक्स और इंस्टीट्यूशनल हायरार्की गवर्नमेंट स्ट्रक्चर के ऊपर काफी स्टडी किया है, उन्होंने कॉलमिस्ट हैं, यूके बेस्ड हैं। जरा हमें मुवाजना भी वो करके दे दें कि फॉरेन जो कंट्रीज हैं या इंटरनेशनल जो मुल्क हैं खासतौर पर तरक्की याफ्ता दुनिया, वहाँ पे ये इंस्टीट्यूशनलाइज इनपुट क्या है, खासतौर पर प्राइवेट निजी सेक्टर से और इवन इंडिविजुअल से, वो कैसे इन्फ्लुएंस करते हैं पॉलिसी मेकिंग के प्रोसेस को। शमा बहुत शुक्रिया आपका, जो मेरी तमीज थी इसके अंदर सवाल भी हैं, गवर्नमेंट पॉलिसीज ऑफकोर्स एग्जीक्यूटिव ने उसको बनाना होता है, इनपुट आती है पार्लियामेंट से आती है, लेकिन जो बाकी इनफॉर्मल हैं उसके प्लेटफॉर्म्स हैं, वो थिंक टैंक्स हों, वो इंडिविजुअल्स हों, उनको कैसे इनकॉर्पोरेट किया जाता है वेस्ट के अंदर उनकी इनपुट को पॉलिसीज में, और कितनी वेटेज दी जाती है, और पाकिस्तान में कैसे इसको इनकॉर्पोरेट करने की जरूरत है?
शुक्रिया आसा। देखिए वेस्ट में तो एक बड़ा सिंपल स्ट्रक्चर है, चाहे वो यूएसए में है या यूके में है या आप यूरोपियन अगर देखें ईयू में, तो अगर आप प्राइवेट सेक्टर को करते हैं तो वहाँ पर कॉन्स्टिट्यूशनल लेवरेज होती है हर जगह पर। पाकिस्तान में यह है कि हर चीज वेग है, हमें पता नहीं चल रहा होता। जिस तरह अभी यह है कि हम जो पीटीआई की गवर्नमेंट है उन्होंने कंसल्टेंट हायर किया है ओवरसीज पाकिस्तानी के लिए जुल्फी बुखारी को, तो वो ड्यूअल नेशनल है, दूसरी जगह पर ड्यूअल नेशनल नहीं जा सकते, तो वो एक यानी क्वेश्चन पैदा हो गया था कि कहाँ तक ये बात सही है कि जब ड्यूअल नेशनल नहीं रख सकता कोई ओहदा तो मुश्किल कैसे बन गया। लेकिन बाद में फिर ये था कि सुप्रीम कोर्ट ने उसको क्लियर किया, ہمارے ہاں سب سے بڑا پرابلم جو ہے جس میں انسٹیٹیوشنل کنفیوژن ہے, جو ابھی جو صاحب بات کر رہے تھے, میں نے ان کا نام مجھے نہیں پتا, وہ یہی بات کر رہے تھے کہ اگر چیف آف دا آرمی اسٹاف ساتھ بیٹھتے ہیں تو اس کا کیا کانسٹیٹیوشن ان کو یہ رول دیتا ہے, کیونکہ فی الوقت کانسٹیٹیوشنل تھیوری کانسٹیٹیوشن جو ہے ہمارا وہ یہ رول نہیں دیتا کوآپریشن کا کہ آپ بیٹھ کر اکنامک معاملات پر بھی بات کریں یا آگے جائیں سوشل اکنامکس پر بات کریں یا سیکیورٹی پر بات کریں اکنامکس کے حوالے سے, جیسے سی پیک ہے یا دوسرے ہیں. تو پہلی بات یہ ہے کہ جو سب سے بڑی بات ہے کہ وہ ہمیں اپنے کانسٹیٹیوشن میں, اگر کانسٹیٹیوشنل نہیں بھی آتی چینج ٹو تھرڈ میجورٹی کے ساتھ, ایٹ لیسٹ کچھ آرڈیننس ایسے ہو جائیں جس سے سمپل ہو اور ایک لیگل وے آف پارٹیسپیشن ہو ہر چیز کا, ورنہ کوشچننگ ہوگی. اسی طرح جب انسٹیٹیوشنل ہائرارکی پر ہم بات کرتے تو ہم دیکھتے ہیں کہ چیف جسٹس صاحب کبھی فیملی بہبود پر, وہ دو بچے پر بات کرتے ہیں, کبھی وہ ڈیم پر بات کرتے ہیں. تو یہ ان کا کام نہیں ہے کرنا, ان کا کام ڈیم کے فنڈ اکٹھا کرنا نہیں تھا, چاہے ان کی انٹینشن کتنی بھی اچھی ہو. تو وہ پھر جب وہ الٹرا وائرز ہوتی ہیں ہر انسٹیٹیوشنل کی, تو پھر یہ ہے کہ پارلیمنٹ یہ سوال کرتا ہے کہ پارلیمنٹ کی جو سوورنٹی ہے وہ کہاں پر لائے کرتی ہے, کیونکہ وہ بار بار پامال ہو رہی ہوتی ہے. حالانکہ اس کے جو ذمہ دار ہیں وہ ہر, آپ دیکھیں کہ گورنمنٹ میں جب کنسپائریسیز ہوتی ہیں تو وہ بھی پارلیمنٹرین ہی کرتے ہیں اپنی پارلیمنٹ کے خلاف, اور جب اگر کوئی اس طرح کی ہم دیکھتے ہیں کہ جس طرح آپ اسد عمر صاحب کی بات کر رہے تھے, تو وہ وائلٹ بھی پارلیمنٹرین ہی کرتے ہیں. تو ان کے اندر وہ نہیں ہے چیز جس سے وہ اسٹرینتھن کرے. میں نے جب اپنی اسپیچ, کیونکہ میری پی ایچ ڈی ہی پاور اینڈ گورننس اور انسٹیٹیوشنل ہائرارکی پر ہے, ٹو ری تھنک دا رول آف ملٹری انٹو دا سوشل اینڈ پولیٹیکل اسٹرکچر آف پاکستان, لیکن کانسٹیٹیوشنلی, تو اس میں جب میں بات کرتی ہوں تو مجھے ایون ویری پرو پولیٹیشین بھی کہتے ہیں کہ آرمی کا رول نہیں ہونا چاہیے, لیکن وہی پولیٹیشین پھر دوسرے دن میں ان کو ٹی وی پر دیکھ رہی ہوتی ہوں کہ وہ بیٹھے ہوتے ہیں. ایون پی ٹی آئی گورنمنٹ کے کافی لوگوں نے جو مجھے کہا, تھیوریٹیکلی پریکٹیکلی وہ اس سے دوسری بات کر رہے ہوتے ہیں. تو ہمیں جو یہ پاکستان کا اصل ڈائلما ہے.
لیکن شمع ایک اور بات بھی دینا, جب ہم انسٹیٹیوشنل ان پٹ کی بات کرتے ہیں تو وہ انسٹیٹیوشنز ایون اگر گورنمنٹ کے سیکٹر کے اندر بھی ہوں, گورنمنٹ رن ہوں, گورنمنٹ اینٹیٹی ہوں, سو ان کی ان پٹ پالیسی میں کیوں اہم نہیں ہوگی, پالیسی میکنگ میں
نہیں, کیوں نہیں ہونی چاہیے؟ اگر آپ کو کوئی ایک تھنک ٹینک ایک اچھی دے رہا ہے تو میرے خیال میں گورنمنٹ کو اس کو آپٹ کرنا چاہیے, کیونکہ آپ یہ دیکھیں کہ گورنمنٹ میں سارے ایکسپرٹس نہیں ہیں. اگر میری فیلڈ ہے سول ملٹری ریلیشن اور میں اس پر کوئی کانسٹیٹیوشنل ریفارم سجیسٹ کرتی ہوں, تو ایٹ لیسٹ ان کو پڑھنا چاہیے کہ میں کیا سجیسٹ کر رہی ہوں. اسی طرح جو دوسرے لوگ ہیں, لیکن بات یہ کہ جب آپ کو آپ ان کو گورنمنٹ میں لاتے ہیں, جس طرح یہ ہے کہ ایس آر یو شہباز شریف لائے ویمن پاور پر, سلمان صوفی صاحب سے میرے خیال میں, یا اسی طرح جب دوسرے لوگ آئے تو وہ ان کو جب انہوں نے ہائر کیا تو ان کو پروٹیکشن کتنی ملتی ہوتی ہے؟ کیونکہ یہاں پر جو ڈائلیما ہے اگین وہ یہ ہے کہ ایک گورنمنٹ ان کو لاتی ہے, دوسری گورنمنٹ ان کے پیچھے پڑ جاتی ہے, اور پھر ان پر کیسز بنتے ہیں اور سارا, پھر وہ کس طرح سے پارٹیسپیٹ کریں گے؟ اگر آپ کی ایک بہت اچھی انٹینشن بھی ہوگی کہ آپ نے اپنے ملک اور قوم کی خدمت کرنی ہے, لیکن جب آپ کو کوئی ایک لیگل پروٹیکشن نہیں مل رہی یا ایک وے نہیں مل رہا, یا کل کو آپ سپریم کورٹ آپ کو بلا لیتی ہے اور کہتی ہے کہ پیسے واپس کریں, جس طرح موجودہ چیف جسٹس جو کہ اب دو دن کے بعد ریٹائر ہو جائیں گے, انہوں نے بہت سارے سے لوگوں کو بڑا ہی ڈسکریج کیا, لوگ چلے گئے. آپ کو پتا ہے کہ بھٹی صاحب تھے فیشن ڈیزائنر, وہ فلم تھراپس تھے, وہ واپس چلے گئے. تو بات یہ کہ ہماری گورنمنٹ پروٹیکٹ نہیں کر رہی, ان کی پالیسیز کا ہم تب کریں گے کہ جب اگر کوئی تھنک ٹینک آپ کو دیتا ہے تو اس کی لیگل ویلیو کیا ہے, لیکن اس میں پھر نیپوٹیزم بھی آ جاتا ہے. آپ یہ دیکھیں کہ میں اگر کسی کو اپنی دینا چاہوں کوئی بھی رائے, تو نہیں میری بات مانیں گے جب تک میرا کوئی پولیٹیکل بیک گراؤنڈ نہیں ہے.
اور ایک بات ہے کہ ایک ہوتا ہے کہ بات ماننا, ایک ہوتا ہے ایٹ لیسٹ بات سننا, کہ اس کے اندر کم از کم جو مختلف اسٹیک ہولڈرز ہیں ایک کمیٹی کے اندر بیٹھے ہیں, انہیں اگر چاہیے ہے کہ شمع جو نے جو ہمیں بتائیے گا کہ اس ریجن کے اندر اگلی 5 برسوں میں کیا چینجز آ سکتی ہیں اور اس کے بیک ڈراپ میں پاکستان کو کیا تبدیلیاں لانی ہوگی اپنی اسٹریٹجک تھنکنگ میں, سو بے شک وہ آپ کی بات نہ مانیں لیکن ان کو سننا تو چاہیے.
آپ دیکھیں نا کہ پاکستان میں کتنی ایسی کانفرنسز ہوتی ہیں, یہاں پر تو آپ دیکھیں کہ یو کے میں ہوتی ہیں بہت زیادہ, یو ایس اے میں ہوتی ہیں کانفرنسز, تھنک ٹینکس ہوتے ہیں, آرگنائز کرتے ہیں, مختلف گورنمنٹس کو وہ انوائٹ کرتے ہیں, جس طرح یہاں پر چیتھم ہاؤس میں, کہ اگر یو کے بیسڈ ان کے اکیڈمکس ہیں یا ایکسپرٹس ہیں, वो अगर अफगानिस्तान पर बात कर रहे हैं तो उन वहां पर यूएसए के भी ऑफिशियल्स आते हैं, अफगानिस्तान के भी आते हैं, एंड देन दे थ्रो देयर सजेशंस. आप मुझे ये बताएं कि पाकिस्तान में कितनी एकेडमिक कॉन्फ्रेंस हुई है इन मौजूदात पर. वहां पर तो कोई पूछता भी नहीं है किसी को भी, कोई इस तरह का कोई फोरम नहीं है जहां पर इन्वाइट किया जा सके लोगों को या जो एक्सपर्ट्स हैं फील्ड के कि वो आपको राय दें या आपको वे आउट बताएं. आप मियां आसिफ का आपको याद होगा मामला, मैंने वॉइस ऑफ अमेरिका पर हम लोगों ने और बहुत सारे हम ख्याल लोगों ने कितना वो उनको हायर कर रहे थे इकोनॉमिक
एडवाइजरी काउंसिल के लिए,
कंसल्टेशन के लिए, लेकिन सिर्फ उनका कादियानी होने की वजह से उनको निकाल बाहर किया और उनको फिर वापस, यानी वो तो आए ही नहीं लेकिन ये था कि उनका नाम रिमूव कर दिया. तो जब आपके मुल्क में इतनी छोटी छोटी सी बात पर, क्योंकि जब आप एक इकोनॉमिक सजेशन दे रहे हैं या एक सिक्योरिटी की सजेशन दे रहे हैं,
लेकिन इसका ताल्लुक, लेकिन इसमें कोई इंस्टीट्यूशनल, लेकिन फिर शमा इसके अंदर कोई इंस्टीट्यूशनल रेजिस्टेंस तो नहीं थी, उस वजह से तो नहीं हुआ. ये तो जो कल्चरल रिलीजियस अनफॉर्चुनेट सेंसिटिविटीज हैं
सब मडल्ड अप हो जाते हैं इसलिए क्योंकि कोई क्लियर पैथ नहीं है. आपका अगर इंस्टीट्यूशन एक मजबूत है, जिस तरह अगर ये गवर्नमेंट मजबूत है, हम उनके क्रिटिक्स हैं, हमने उनको सपोर्ट किया उस बात पर, इसी तरह और बहुत सारी बातों पर सपोर्ट किया कि जी आप स्टेप ले हम आपके साथ हैं, लेकिन वो बेक ऑफ इसलिए कर जाते हैं कि उनकी अपनी वो इंस्टीट्यूशन मजबूत नहीं है. वो इंस्टीट्यूशन इसलिए मजबूत नहीं है कि वहां पर जिसको रन करने वाले हैं, जो एग्जीक्यूट करने वाले हैं पॉलिसीज को, वो कंफ्यूज हैं या वो उनके आपस में इतने उनके दूसरे जो मफाद और जो बातें हैं वो फिर बैक ऑफ कर जाते हैं, तो फिर वो इंस्टीट्यूशन पर आता है, उनकी पॉलिसी पर सारी बात आती है कि वो पॉलिसी नहीं रन हो सकती. अभी आप देखें कि कभी हम देते हैं कि कर्जा ले रहे हैं, कभी कहते हैं नहीं ले रहे, कभी कहते हैं स्टेट की पॉलिसीज को रन कर रहे हैं, कभी कहते हैं नहीं रख रहे. रिकॉर्डिंग पर हमें कितना पाकिस्तान को पेनल्टीज देनी पड़ी है आलमी अदालत में, सिर्फ इसलिए कि हम अपनी पॉलिसीज साइन करके और बैक ऑफ कर लें. और उसके बाद ये था कि एक गवर्नमेंट आती है वो साइन करती है, दूसरी गवर्नमेंट आती है कहती है कि नहीं. इस तरह से आप नहीं रन कर सकते एक लॉन्गर रन में चीजों को.
ठीक है, अब एक एक मिनट में अपने दोनों पैनलिस्ट को दूंगा, हम खत्म करने जा रहे हैं. डॉक्टर अब्दुल जब्बार साहब, जहाँ से हमने बात शुरू की थी वहीं पे हम वाइंड अप करेंगे कि इस ट्रेंड को, इस रवैये को, इस रुझान को कैसे, इसकी हौसला अफजाई की जाए कि ना सिर्फ जो फॉर्मल इंस्टीट्यूशंस हैं पॉलिसी थिंकिंग के, स्ट्रेटेजिक थिंकिंग के या उसके इंगेजमेंट के, सो जो इनफॉर्मल चैनल्स भी हैं, वो थिंक टैंक्स हों या इवन इंडिविजुअल हों, उनकी राय को भी इनकॉर्पोरेट किया जाए पॉलिसी में या फैसला साजी के अमल में.
देखें, स्टेक सबसे ज्यादा जो होता है हाई वो ट्रेजरी बेंचेस का होता है, यानी रूलिंग पार्टी का है. ये इनिशिएटिव लें, पार्टिसिपेटरी कम्युनिकेशन को इंट्रोड्यूस करें, चारों सूबों को करीब लाएं, चारों सूबों में ऐसे लोग मौजूद हैं, इंटेलिजेंट लोग मौजूद हैं जो इम्पार्शली यानी नॉन पॉलिटिकल अंदाज में, इम्पार्शल नॉन पार्टीजन अंदाज में खिदमत कर सकते हैं इस मुल्क की. ऐसी बात नहीं है, इनको चाहिए कि तमाम शोबों के अंदर चारों सूबों से अच्छे एकेडमिक और रिसर्च के लोगों को ले आए, एक्सपीरियंस भी और जो इस वक्त पीएचडी मौजूद है,
540
इस वक्त डेटा रजिस्टर्ड है, अनएम्प्लॉयड पीएचडी हैं इस वक्त,
उनको इवॉल्व किया जाए
जो इस वक्त
शमा एक मिनट है इसको समाप्त कीजिए,
उनको एंगेज करें
जा.
उनको एंगेज करें और पब्लिक पॉलिसी के हवाले से, गवर्नेंस के हवाले से.
एक मिनट बाकी रह गया शमा जुरेजी साहब, इसमें आप अपनी राय दीजिएगा
जी. कैसे एंगेज करेंगे, यही तो रोना है पाकिस्तान में कि आप किसी भी चीज को पहुंचने के लिए जो भी अरबाब अख्तियार हैं, आपको किसी न किसी पॉलिटिकल कैंप को ज्वाइन करना है या उनका झंडा पकड़ कर चलना है. आप कितने भी काबिल हो पाकिस्तान में तो आपको कोई पूछेगा भी नहीं जब तक आप यह है कि किसी किसी को सलाम नहीं करते या किसी का जिए नारा नहीं लगाते उसके बाद. तो सारा मसला ही यही है. अब जिस तरह यह है कि जुल्फी बुखारी को किया गया, क्या पूरे दुनिया में कोई और पाकिस्तानी नहीं था जो कि ओवरसीज के साथ कोऑर्डिनेट करता? इसलिए सिलेक्ट नहीं किया गया क्योंकि वो उनमें से कोई भी इतने करीब नहीं थे जितने ये साहब हैं. इसी तरह जो दूसरे जो भी हैं, आप देखें चाहे जितनी भी वो है, पीसीबी है या जो भी है, तो जितने भी पीएचडी तो चले बेचारों को आप हटा दें, लेकिन वहाँ पर बहुत ज्यादा इतने ट्रेंड लोग हैं हमारे पाकिस्तानी, एक बहुत बड़ा ब्रांड
यानी टैलेंट भी हो उसकी बुनियाद के ऊपर,
लेकिन उनकी कोई आप
वहाँ पे भी मेरिट को इनकरेज करके उनको बहुत शुक्रिया आपका आयशा जी ने जो आपने ज्वाइन किया, डॉक्टर जबार आपके भी ममनून और तमाम पैनलिस्ट के जो आज के प्रोग्राम में हमारे साथ शरीक हुए। असद हसन और असवर इमाम को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
दोनों आवाजें जो हैं आर्याना और अमरीना की हैं, तो कैलाश जबान में इसका क्या मतलब है जो आप कहते हैं बारीक?
बारीक का मतलब है लेट्स गो, चलो चले,
चलो चले। अच्छा अच्छा, तो आर्याना आप और अमरीना स्कूल में साथ पढ़ती हैं एक ही क्लास में?
जी साथ पढ़ते हैं।
अच्छा, तो अमरीना आप मुझे बताइए कि आप कब से गा रही हैं, कब से शौक हुआ आपको गाना गाने का?
मुझे बचपन से।
बचपन से है, बचपन तो आपका अभी है, अभी कितने 15 साल की है ना?
हाँ।
चलिए अब आप टीनेजर हैं, हम मान लेते हैं आप थोड़ी सी बड़ी हो गई। घर वाले खुश हैं आप लोगों का ये जो रिकॉर्ड हुआ, कोक स्टूडियो में रिकॉर्ड किया, घर वाले क्या कहते हैं?
हाँ खुश है, क्यों नहीं, बहुत खुश है वो, बहुत खुश है कि अब लोग गाना गा रहे हैं, बहुत खुश
है हम। सही बात है, पूरे आप तो मशहूर हो गए, ना सिर्फ ये कि कैलाश कबीले में मशहूर है और खैबर पख्तूनख्वा में, बल्कि पूरे पाकिस्तान में लोग आपको जानते हैं। तो आर्यन, मैंने सुना था कि एक जगह आपने कहा कि जब आप लोग पहले गाते थे तो आपकी क्लास की लड़कियां कहती थी कि कोई गाना गाने से कोई महज सिर्फ सिंगर नहीं बन सकता, सच बात है ये क्या?
अमरीना को
कहते थे। तो असल बात तो वैसे ये है कि अब आप दोनों मशहूर हैं, तो अब बच्चे क्या कहते हैं? अमरीना पहले आप बताओ, स्कूल के बच्चे क्या कहते हैं?
हाँ वो कह रहे थे कि गाना गाने से कोई सिंगर नहीं बनती है, तो मैंने कहा कि क्यों नहीं, अगर गाना गाएंगे तो सिंगर बनेंगे ना। आप कहते हैं कि हाँ वाकई में आप लोग तो सिंगर बन गए, काश हम भी सिंगर बने होते।
खैबर पख्तूनख्वा से लोग कहेंगे पश्तो का कोई गीत सुना दें, तो कौन सुनाएगा मुझे पश्तो का गीत? चलो सुनाओ, पश्तो में सुनाओ।
अच्छा, वह मिना तेरे गी बेलता, सा जमा डूबेगी बेलता, जो पता मैं नयम पता, तन्हा तन्हा बेलता युमा तन्हा, हो तन्हा तन्हा बेलता युमा तन्हा, हो तन्हा तन्हा बेलता युमा तन्हा। वो ना मेरे गले में दर्द है, यहाँ पर ठंड बहुत है।
तो अमरी ना उर्दू का गाना सुना दीजिए।
बचपन में जिसे चांद समाता, हो जाएगा चेहरा ना ये सोचा था, ऐसी तो नजर वो आए सब अपने है, लेकिन कोई नहीं है अपना हमें मालूम नहीं था, हम रोएंगे इतना हमें मालूम नहीं था, हमें मालूम नहीं था।
क्या कहने भाई, मैं समझ रही थी कि शायद कैलाश में आप लोगों को उर्दू नहीं आती हो, कि आपको तो इतनी जबरदस्त उर्दू आती है, तो कैसे उर्दू बोलते हैं आप लोग वहाँ अपने घरों में?
हाँ बोलते हैं।
तो ये बताइए कि आपकी अम्मी तो खुद भी गाती थी, तो जब उन्हें पता लगा कि आपको कोक स्टूडियो ने बुलाया है और आप सिंगर बनना चाहती हैं, तो अम्मी खुश हुई या वो गुस्सा कर रही थी?
अम्मी गुस्सा कर रही थी।
क्यों?
بس غصے سے بس ایسے ہی ہر چیز کے لیے آپ دوڑتی ہو کہ میں وہ کروں گی میں وہ کروں گی. کبھی کبھی غصہ ہوتی ہے اور کبھی کبھی خوشی.
اچھا تو کون ہنسی والا گانا کون سا زیادہ ہے خوشی والا؟
میں گانا چلے سناتی ہوں.
چلو سنا.
جانے کیوں لگتا ہے یوں کوئی ہے میرے روبرو, دیکھوں جہاں وہاں نظر تو آئے تو ہے کہاں, کوئی مجھ کو بتائے چھنا مجھ سے مورا جیا رے, جیتے جیتے مار دیا رے سمی میری بار میں واری میں واریانی سمیے, گلی گلی واریانی سمیے, گلی گلی واریانی سمیے پھر سنبھل کے اتاریے نی سمیے.